मियाँ अब्दुल हक साहेब गजनवी और दूसरे गजनवी साहेबों की झूठी खुशी और इनको लाह नसीहत और इनके मुबाहला का आखिरी नतीजा। हमने सुना है कि मियाँ अब्दुल हक और मियाँ अब्दुल जब्बार उनके गिरोह के आदमी इस बात पर अपने जोश तासुब और किल्लत तदब्बुर की वजह से बहुत ही खुश हो रहे हैं कि अब्दुल्ला आथम 15 महीना में नहीं मरा और वो जिंदा अमृतसर में आ गया। और इन लोगों ने अब्दुल्ला आथम की ज़िंदगी पर न सिर्फ खुशी ही की बल्कि उन्होंने इसको मियाँ अब्दुल हक के मुबाहला का एक असर तसव्वुर किया। गोया इन खुश फहमों के ख्याल में इस मुबाहला का ये हम पर जवाल पड़ा है। सो अव्वल तो हम इस झूठी खुशी और असर मुबाहला की नस्बत उन बुजुर्गवारों को जो अब तक ख्वाब गफलत में हैं और हंस रहे हैं ये दुश्मन गुदाज खबर सुनाते हैं कि ऐसा समझना कि इल्हाम गलत निकला और ईसाइयों को फतह हुई, इससे ज़्यादा कोई भी हुम्क नहीं। नोट में हुजूर फरमाते हैं, एक नादान हिंदू ज़्यादा नाम का नो मुस्लिम सादुल्ला नाम, जो ईसाइयों की फतह याबी साबित करने के लिए इस कदर अपनी फितरती शैतनत से हाथ पैर मार रहा है कि गोया उसी गम में मर रहा है। लुधियाना से अपने एक इश्तहार में लिखता है कि अगर इस बहस के बाद जो ईसाइयत और इस्लाम के सिद्क व कज़्ब की तहकीक में की गई थी ईसाई फरीक पर मुसीबतें पड़ीं तो क्या तुम्हारे बैत कुनिंदों में से मौलवी हकीम नूरुद्दीन साहब का एक शीरखार बच्चा फौत नहीं हो गया। हाशिया दर हाशिया। इस तहरीर के लिखने के बाद मुझ पर नींद गालिब हो गई और मैं सो गया और ख्वाब में देखा कि अखवेम मौलवी हकीम नूरुद्दीन साहब एक जगह लेटे हुए हैं और उनकी गोद में एक बच्चा खेलता है जो उन्हीं का है और वह बच्चा खुश रंग खूबसूरत है और आँखें बड़ी बड़ी हैं। मैंने मौलवी साहब से कहा कि खुदा ने बाइब्स मोहम्मद अहमद आपको वो लड़का दिया कि रंग में शक्ल में ताकत में उससे बदरजहाँ बेहतर है। और मैं दिल में कहता हूँ कि ये तो और बीवी का लड़का मालूम होता है क्योंकि पहला लड़का तो ज़ईफुल खलकत बीमार सा और नीम जान सा था और ये तो कवि हैकल और खुश रंग है। और फिर मेरे दिल में ये आयत गुजरी जिसका ज़ुबान से सुनाना याद नहीं और वो ये है, मा ननसख मिन आयतिन अव नुन्सिहा नाति बिखैरिन मिन्हा अव मिस्लिहा लम तालम अन्नल्लाह अला कुल्ली शैइन कदीर। और मैं जानता हूँ कि ये खुदा ताला की तरफ से उस उदुवुद्दीन का जवाब है क्योंकि उसने ईसाइयों का हामी बनकर इस्लाम पर हमला किया और वो भी बेजा और बेईमानी से भरा हुआ हमला। और एक जुज्व इस ख्वाब की रह गई, मैंने देखा कि इस बच्चे के बदन पर कुछ फिंसी या सोलोल की मुशाबा बुखारात निकल रहे हैं और कोई कहता है कि इसका इलाज हल्दी और एक और चीज़ है, वल्लाहु आलम। हाशिया दर हाशिया ख़त्म हुआ। हुज़ूर फरमाते हैं, लेकिन उस नादान उदुवुद्दीन ने नहीं समझा कि अव्वल तो वो शीरख्वार बच्चा जो रोज़े विलादत से ही बीमार और ज़ईफुल खलकत था फरीक के लफ्ज़ में दाखिल नहीं हो सकता, क्या वो भी ईसाइयों के साथ बहस करने गया था कि ताउस का फौत होना ईसाई मज़हब की सदाकत पर दलील हो सके। और दूसरे ये इल्हाम हमारी तरफ से था जो ईसाइयों पर ये आफतें पड़ेंगी और हम बराबर और मुतवातर शरह कर चुके हैं कि इस इल्हाम का मिसदाक वो ईसाई हैं जो बहस के वक्त मुबाहस या हामी बहस थे और ईसाइयों को तो कोई इल्हाम नहीं हुआ था कि हमारे बैत कुनिंदों में से किसी का कोई शीरख्वार बच्चा फौत हो जाएगा। बस जबकि तफ़ीम इलाही की रूह से इल्हाम सिर्फ फरीक मुखालिफ के नफूस से ख़ास था और ईसाइयों की तरफ से कोई इल्हाम न था और ना मुबाहला के तौर पर हमारी तरफ से अपने लिए बददुआ थी और ना ईसाइयों की तरफ से कोई बददुआ थी, सिर्फ ईसाइयों के बारे में एक इल्हाम था। बस किसी शीरख्वार बच्चा का फौत हो जाना क्या इस बात की दलील हो सकती है कि ईसाई मज़हब की सच्चाई साबित हुई? क्या ईसाइयों ने भी कोई इल्हाम बतलाया था या बददुआ की थी? बल्कि वो सिर्फ हमारा इल्हाम था जिसके बारे में हमने बतला दिया था कि ये ईसाइयों की नस्बत है। और ये कहना कि बाज़ मुसलमान इस इल्हाम के बाद ईसाई हो गए, इससे भी ईसाइयों की सदाकत पर एक दलील समझना सिर्फ एक खबासत है, इससे ज़्यादा नहीं। ए नदान उदुवुल्लाह, अगर इस अरसा में दो चार फासिक नाम के मुसलमानों में से जिनको हमने बदमुआश पाकर अपनी जमात से पहले ही खारिज कर दिया था मुर्दार दुनिया के लिए ईसाई हो गए, तो हम तुझे सबूत देते हैं कि इस 15 महीना में सदहा ईसाई खालिसन लिल्लाह مسلمان ہوئے۔ پھر آخری الزام اس ہندو زادہ کا یہ ہے کہ اگر مباحثہ کے بعد دو پادری سخت بیمار ہو گئے تو یہ بھی کچھ دلیل نہیں، کیونکہ تم بھی تو اکثر بیمار رہتے ہو۔ تو اس کا جواب یہ ہے کہ اگر میں اس 15 مہینہ میں بیمار رہا تھا تو تمہارے کس بزرگ نے وہ تمام عربی کتابیں ان 15 مہینوں میں تالیف کیں جن کے ساتھ عیسائیوں کے لیے 5,000 روپیہ کا انعام تھا، اور جن کے مقابل پر اگر تمام پادری کوشش کرتے کرتے مر بھی جائیں تب بھی ان کی نظیر نہیں بنا سکتے۔ اے عدو اللہ، جھوٹ اور افتراء سے باز آ جا، کیا تجھے معلوم نہیں کہ ان 15 مہینوں میں کیا کیا عجیب عربی کتابیں میری طرف سے نکلیں، اور اس تھوڑے عرصہ میں 10 کے قریب تائید اسلام میں میں نے کتابیں لکھیں جو شائع بھی ہو گئیں؟ کیا یہ بیمار کا کام ہے؟ کرامات الصادقین کس زمانہ میں لکھی گئی؟ سر الخلافہ کب تالیف ہوئی؟ نور الحق کی دونوں جلدیں کس نے اور کب بنائیں؟ تحفہ بغداد کب شائع ہوا؟ کیا یہ کتابیں وہی کتابیں نہیں ہیں جو اس 15 مہینہ میں میعاد پیشگوئی کے اندر لکھی گئیں؟ اگر کوئی مولوی مخالف و مکفر بٹالوی وغیرہ 15 برسوں میں بھی ایسی کتابیں بنا کر دکھلاویں تو ہم مان لیں گے کہ ہم اس 15 مہینہ میں بیمار رہے، ورنہ اب تو وجوز اس کے کچھ نہیں کہہ سکتے کہ لعنت اللہ علی الکاذبین۔ منہ حاشیہ ختم ہوا۔ اب ہم اصل متن کی طرف چلتے ہیں۔ حضور فرماتے ہیں، اگر آپ لوگ پہلے تحقیق کر لیتے تو آپ کو شرمندگی اور خجالت اب اٹھانی نہ پڑتی۔
اب اے تمام حضرات، آپ پر واضح رہے کہ دراصل اسلام کی فتح ہوئی اور عیسائیوں کو بڑی بھاری شکست آئی،
اور اس بالمقابل فریق پر طرح طرح کی آفات نازل ہوئیں، کوئی موت کے پنجہ میں پھنسا، کوئی اس کا ماتمدار بنا،
کسی نے بیماری کا سخت دکھ اٹھایا، کوئی ذلیل اور خوار ہوا، اور کوئی ہزار لعنت کا نشانہ بنا،
اور کوئی خوف اور دیوانگی اور سراسیمگی میں مبتلا ہوا، اور نہ مردوں میں رہا اور نہ زندوں میں، اور ایک بھی حاویہ سے بچ نہ سکا۔ بس افسوس ہے کہ جن لوگوں کو مسٹر عبداللہ آتم کی زندگی سے خوشی ہوئی وہ کیسے بے وقوف ہیں۔ انہوں نے کہاں سے اور کس سے سن لیا کہ الہامی عبارت نے صرف عبداللہ آتم کے مرنے کی ہی خبر دی تھی، اور کوئی شرط نہ تھی، اور صرف موت پر ہی حسر تھا، دوسری کوئی بھی بات نہیں تھی۔ یہ بخل اور تعصب اور شتابکاری کی سزا ہے جو اب ہمارے مخالفوں کو ان جھوٹی خوشیوں کی ایسی ندامت اٹھانی پڑے گی جو مرنے سے بدتر ہے۔ اے حضرات، الہام میں تو موت کا ذکر بھی نہیں۔ ہاں، ہماری تشریحی عبارت میں حاویہ کے لفظ سے جو ہم نے عبداللہ آتم کی نسبت سمجھا، ضرور موت کا لفظ موجود ہے، مگر الہام میں یہ شرط بھی تو تھی کہ اس حالت میں حاویہ میں گرے گا کہ جب حق کی طرف رجوع نہ کرے۔ خدا تعالیٰ نے میرے پر ظاہر کر دیا کہ اس نے حق کی طرف رجوع کیا اور وہ ڈرا، اور اسلامی عظمت اس کے دل میں سما گئی، اس لیے اللہ تعالیٰ نے اپنی سنت قدیم کے موافق عذاب موت اس سے بے باکی کے دنوں تک اٹھا لیا۔ کیا کبھی قرآن کریم آپ لوگوں نے غور سے پڑھا یا کھانے پینے پر ہی کمر باندھ رکھی ہے؟ کیا یاد نہیں کہ کئی مقام میں اللہ تعالیٰ فرماتا ہے کہ ڈرنے والوں پر دنیاوی عذاب نازل نہیں ہوتا؟ دنیاوی عذاب کے لیے صرف کفر ہی کافی نہیں، بلکہ شوخی، شرارت، تکبر، استعلاء اور مومنوں کو آزار دینا اور حد سے بڑھنا ضروری ہے۔ لیکن عبداللہ آتم نے ان 15 مہینوں میں کوئی شوخی اور تکبر نہیں دکھلایا، اسلام کی کوئی توہین نہیں کی، اور کوئی تحقیر اور استہزاء کا رسالہ نہیں نکالا، بلکہ اپنی مصیبت میں پڑا رہا اور اپنے افعال سے دکھا دیا کہ وہ سخت ڈرا، اور اسلامی عظمت ایک چمکتی ہوئی تلوار کی طرح اس کو نظر آئی۔ اس لیے حق کی طرف رجوع کرنے کی جو شرط تھی اس نے اس سے اس قدر حصہ لیا جس نے اس کامل عذاب میں تاخیر ڈال دی، اور یہ تو ظاہر کے خیال سے ہے، اور جس قدر اس نے اپنی اندرونی حالت درست کی ہوگی اور تجرب کیا ہوگا، وہم یستغفرون کا مصداق بنا ہوگا۔ یہ علم اس کو ہے یا خدا تعالیٰ کو؟ وہ خدا رحیم و کریم، کسی کا ایک ذرہ عمل بھی ضائع نہیں کرتا، اور جبکہ موت سے بچنے کے لیے عبداللہ آتم کے لیے یہ ایک راہ موجود تھی، اور اس کی پرخوف حالتیں جن حالتوں میں اس نے یہ زمانہ گزارا صاف ظاہر کر رہی ہیں کہ اس نے کسی قدر اس راہ کی طرف قدم رکھا، اگرچہ وہ قدم کامل ہو یا ناقص، اس کا علم اس کو ہوگا۔ تو پھر کیوں وہ اس قدم رکھنے سے اور کسی قدر اصلاح سے فائدہ نہ اٹھاتا؟ اور خواہ و رجوع ایک ذرہ کے موافق تھا، لیکن تب بھی اس کا کم سے کم یہ فائدہ ہونا چاہیے تھا کہ موت کے عذاب میں تاخیر ڈال دے، کیونکہ اللہ جل شانہ فرماتا ہے، فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ۔ سو اس نے حسب سنت اللہ اور شرط الہام کے اس رجوع کا فائدہ دیکھ لیا، اب الہام کا کیا قصور ہے؟ کیا الہام میں یہ نہیں لکھا تھا کہ حاویہ میں گرے گا لیکن بشرطے کہ حق کی طرف رجوع نہ کرے؟ یہ بھی یاد رہے کہ رجوع ایک فعل قلب ہے۔
خلق اللہ کی اطلاع اس میں ضروری نہیں، ہاں اس کی حالت شوریدہ پر نظر ڈالنے والے حقیقت تک پہنچ سکتے ہیں۔
الغرض خدا تعالیٰ نے اس کو ہم و غم میں پایا اور اس کو رجوع میں داخل سمجھ کر شرط قرار دادا کو پورا کیا، اور یہ بات تمام انبیاء کے اتفاق سے مسلم ہے کہ ڈرنے والے پر عذاب دنیا نازل نہیں ہوتا بلکہ بے باک اور حد سے بڑھنے والے پر ہوتا ہے، اور ہم نے تو تمام کتابیں دیکھیں اور قرآن کریم کو اول سے آخر تک پڑھا، مگر یہ واقعہ کسی کتاب میں نہ دیکھا کہ کبھی کسی ڈرنے والے کافر پر پتھر برسے یا کسی ہراساں اور ترسان منکر پر اس کے انکار کی وجہ سے بجلی پڑی، بلکہ کفر کی سزا کے لیے دوسرا گھر موجود ہے۔ اس دنیا میں تو شوخوں اور منکروں اور موذیوں اور ظالموں پر جب وہ حد سے بڑھ جاتے ہیں عذاب نازل ہوتا ہے۔ اب آنکھیں کھول کر سوچنا چاہیے کہ باوجود اس سنت قدیمہ اور موجودگی شرط کے کیوں عبداللہ آتھم پر عذاب موت نازل ہو۔ ہاں اگر یہ دعویٰ کرو کہ عبداللہ آتھم نے ایک ذرہ حق کی طرف رجوع نہیں کیا اور نہ ڈرا،
تو اس وہم کی بےخنی کے لیے یہ سیدھا اور صاف معیار ہے کہ ہم عبداللہ آتھم کو 2000 روپیہ نقد دیتے ہیں، وہ 3 مرتبہ قسم کھا کر یہ اقرار کر دے کہ میں نے ایک ذرہ بھی اسلام کی طرف رجوع نہیں کیا اور نہ اسلامی پیشگوئی کی عظمت میرے دل میں سمائی،
بلکہ برابر سخت دل اور دشمن اسلام رہا اور مسیح کو برابر خدا ہی کہتا رہا۔ پھر اگر ہم اسی وقت بلا توقف 2000 روپیہ نہ دیں تو ہم پر لعنت، اور ہم جھوٹے اور ہمارا الہام جھوٹا۔ اور اگر عبداللہ آتھم قسم نہ کھائے یا قسم کی سزا میں یاد کے اندر دیکھ لے تو ہم سچے اور ہمارا الہام سچا۔ پھر بھی اگر کوئی تحکم سے ہماری تکذیب کرے اور اس معیار کی طرف متوجہ نہ ہو اور ناحق سچائی پر پردہ ڈالنا چاہے تو بے شک وہ ولد الحلال اور نیک ذات نہیں ہوگا، کہ خانخواہ حق سے روگردان ہوتا ہے اور اپنی شیطنت سے کوشش کرتا ہے کہ سچے جھوٹے ہو جائیں۔